بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا مولانا محمد خاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين. أما بعد، अल्लाह तबारक व तआला का फजल व करम है तो उसने रमजान मुबारक का एक और हिस्सा अता फरमा दिया। यहाँ कदर नहीं मालूम होती होती, लेकिन जब आंखें बंद होंगी तो पता चलेगा कि रमजान का एक लम्हा कितना कीमती था, कितनी बड़ी नेमत थी। और उस वक्त हसरत भी होगी जो उससे सही फायदा उठाने का जिंदगी में ख्याल ना आया। इसलिए ये एक दिन जो मिला, ये दरहकीकत एक बड़ी नेमत है अल्लाह तबारक व तआला का शुक्र अदा करने के लिए बोल, बल्कि जिन हजरात ने रमजान सऊदी अरब में शुरू किया उनके लिए तो अल्लाह ने दो दिन मजीद इजाफा दे दिया। अल्हम्दुलिल्लाह मैं भी उसमें दाखिल। पहले जमाने में ये तसव्वुर नहीं हो सकता था कि रमजान के 32 दिन किसी को मिले। पहले किसी का यही तसव्वुर आए नहीं सकता था, लेकिन अब अल्लाह तबारक व तआला ने ये सूरत ही पैदा फरमा दी कि आज हम लोगों के लिहाज से जिन्होंने सऊदी अरब में शुरू किए थे रमजान, तो ये 32वां दिन है। और जब अल्लाह तबारक व तआला ने ये सूरत पैदा फरमाई तो उनकी रहमत से यही उम्मीद है कि इंशाल्लाह 32 के 32 दिन में रमजान की बरकत हासिल होगी। उनकी रहमत से ही उम्मीद रखनी चाहिए। अल्लाह तबारक व तआला आप सब को करम से उसके अनवार और बरकात का फरमाए। तो जब ये दिन इजाफी मिल गया अल्हम्दुलिल्लाह, तो कुछ थोड़ी सी बात भी इजाफी हो जाए। पहले जो बात कही गई थी उसी का कुछ प्रतिमा अर्ज करने का ख्याल हुआ। कल जो बात कही थी उसका खुलासा यह था कि यह रमजान का महीना दरहकीकत अल्लाह तबारक व तआला की तरफ से अपने बंदों के लिए एक तरबियत का कोर्स है, ट्रेनिंग का कोर्स, और मकसूद इसका है तक्वा पैदा करना और तक्वा को बंद कराना। कि आदमी को भूख लग रही है, प्यास लग रही है, लेकिन अल्लाह ताला के हुक्म से छोड़ देता है, नहीं खाता नहीं पीता। ये तक्वा की मशक कराई जाती है अल्लाह तबारक व तआला की तरफ से इस मुबारक महीने। इसी का एक दूसरा पहलू है जो एक हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस महीने के बारे में इरशाद फरमाया। वो ये कि ये फरमाया कि ये महीना जो है शहरुल सब्र और शहरुल बुआसा, ये सब्र का महीना है और बुआसात का महीना है, यानी गम खारी का, एक दूसरे के गम में शरीक होने का, एक दूसरे की हमदर्दी करने का महीना है। इसमें दो हकीकतें बयान फरमाई। एक ये कि ये महीना इसलिए अल्लाह तबारक व तआला ने मुकर्रर फरमाया है ताकि इसमें तुम्हें सब्र की ट्रेनिंग दी जाए, सब्र की तरबियत दी जाए। और इस बात के लिए है कि इसमें तुम्हें एक दूसरे کی غمخواری ہمدردی کی تربیت دی جائے. صبر کی تربیت کا کیا مطلب؟ دیکھو صبر بڑی عظیم چیز ہے. ہم اردو میں تو صبر کو سمجھتے ہیں کہ کوئی تکلیف آ گئی تو مصیبت آ گئی تو اس پر آدمی جگہ پتا نہ کرے, روئے دھوئے نہیں تو کسی چلائے نہیں, اس کو صبر سمجھتے ہیں. لیکن قرآن کریم نے جو صبر کا استعمال کیا ہے اور جس کی فضیلت بیان فرمائی ہے, اس پر بڑے عظیم اجر کی بات کی ہے. انما یوفقون اجرهم بغیر حساب, کہ صبر کرنے والوں کا اجر بے حساب ملے گا. وہ بڑا وسیع لفظ ہے, اس کو اگر اردو میں ہم اس کا ترجمہ کرنا چاہیں تو شاید فریشت لفظ اس کے لیے ہوگا کہ جذبات پر قابو رکھنا. صبر کے معنی جذبات پر قابو رکھنا, جذبات کو کنٹرول کرنا, وہ اپنے قابو میں رہیں, قابو سے باہر نہ نکلیں. یہ ہے صبر کے معنی. جیسے ایسی بات سے علماء کرام نے فرمایا تین قسمیں ہوتی ہیں صبر کی. ایک صبر کے معنی صبر عن الطاعة, یعنی اللہ کی اطاعت پر ثابت قدم رہنا, اور اگر انسان کا نفس, شیطان, خواہشات, جذبات اس کو کسی طاعت سے یا کسی عبادت سے یا کسی حکم کی تعمیر سے برگشتہ کر رہے ہیں تو ان کا کہنا نہ مانے, اور اللہ تبارک و تعالیٰ کا حکم کے آگے سر جھکا کر اللہ کا حکم کی اطاعت کرے, اس کا نام ہے صبر علی الطاعة. نماز کا وقت آ گیا, دل کو اشارہ جانے کو مسجد, طبیعت میں جذبہ پیدا ہو رہا ہے کہ گھر میں بڑی اچھی مسجد جمی ہوئی ہے اور سارے دوست احباب جمع ہیں, بڑے مزے کی باتیں ہو رہی ہیں, اور اس وقت چھوڑ کے جانا بڑا گنا ہے, بڑا ٹھاک ہے. اب جذبہ یہ ہے کہ یار چلو نماز مسجد میں نہ صحیح, گھر میں ہی پڑھ لیں گے, اکیلے پڑھ لیں گے, یہ جذبہ آ رہا ہے. اب اس جذبے کو کنٹرول کر کے, قابو کر کے, نہیں نہیں مجھے اس نہیں کریں گے, جائیں گے مسجد اور جا کے نماز پڑھیں. تو یہ جو جذبے کو کنٹرول کیا, خواہش کو کنٹرول کیا, اس کا نام صبر ہے, صبر علی الطاعة. اسی طرح کسی وقت دل میں خواہش اور تقاضا پیدا ہو گیا گناہ کرنے کا, اللہ باللہ کوئی منظر نظر آیا اور دل چاہا کہ بس اس کو دیکھ لو, دیکھیے اس سے لذت لے لو, یہ دماغ میں کاشا پیدا ہوا, تو اب اس کاشے کے باوجود شدت سے ہو رہا ہے, تقاضا کاشا پیدا ہو رہا ہے اور مسجد سے آ رہا ہے, بچل رہا ہے دل کہ یہ گناہ کر لوں, لیکن اللہ جل جلالہ کا حکم اور اس کی ممانعت اور نہیں اور اس کے عذاب کا تصور کر کے آدمی نے اپنے جذبات پر کنٹرول کیا اور کنٹرول کر کے قابو کر کے رک گیا. یہ ہوا صبر عن المعصیۃ, معصیت سے بچنے کا اوپر اپنے آپ کو قابو پانا, معصیت سے. یہ بھی صبر کی اعلیٰ درجے پر. تیسری چیز جو ہے وہ ہے صبر عن المصیبۃ, کوئی مصیبت پڑ گئی, کوئی تکلیف آ گئی, کوئی پریشانی لائق ہو گئی, اب اس تکلیف اور پریشانی اور مصیبت کے وقت میں اللہ جل جلالہ کی تقدیر کا شکوا کرنے کے بجائے آدمی یہ سوچے کہ جو اللہ نے کیا وہ وہی برحق, اگرچہ مجھے صدمہ ہو رہا ہے, تکلیف ہو رہی ہے, غم ہو رہا ہے, لیکن جو اللہ جل جلالہ کا فیصلہ ہے وہی برحق ہے, میرا اس میں اس کے آگے سر تسلیم خم کرتا ہوں. یہ صبر المصیبہ. یہ تین قسمیں بیان کیے علماء کرام نے صبر کی, تینوں مرادوں کی قرآن کریم میں. لیکن جیسا میں نے عرض کیا کہ اگر ایک لفظ میں اس کی تشریح کرنا چاہو تو یہ ہے کہ آدمی اپنے جذبات کو کنٹرول کرے माफ करते और करते आपके काबू में रखते हैं कि उसको जज्बात को शरीयत का ताबे बना दे, जज्बात को काबू करके कंट्रोल करके शरीयत का ताबे बना दे। जब जज्बा गलत काम का हो रहा है तो उसको कंट्रोल करके शरीयत के ताबे बना दे, नहीं मैं ऐसे नहीं करूंगा। तो सात से अगर सुस्ती हो रही है उसको सुस्ती को दूर करके सात को करे, माफियत से जज्बा पैदा हो रहा है, माफियत के जज्बे को कुचल कर अल्लाह ताला की सात करे। और अगर मुसीबत आ गई है तो मुसीबत में भी आपकी चाहते है कि मेरे पास साधु और जज्बा पैदा करूँ, जज्बा पैदा करने को है अल्लाह के फैसले पर राजी हो जाए। ये सब ये लफ्ज है सब्र का, उर्दू अगर तर्जमा करो जज्बात को कंट्रोल करना, जज्बात को काबू पर काबू पाना, इससे तीनों किस्म के वफू भरा हो जाता है। और अगर गौर करो देखो तो सारी कायनात के तकदीर का बुनियादी मकसद ही है अल्लाह ताला हमारे सब्र का इम्तिहान करना चाहता है, सारी तकदीर का मकसद ही। और ये वजह है कि जब जन्नत दी जाएगी और जन्नत की नेमतें अल्लाह ताला आता फरमाएंगे तो उसमें कुरान करीम है कि बारिकाला चल इन्नी जन्नत हूँ यूम बिमा खबर, आज मैंने इनको जजा दिया बदला दिया कहे का इनके दुनिया में खबर करने का। एक लफ्ज से बात क्या कुरान, ये नहीं नमाजें पढ़ी थी, ये नहीं कि रोजे रखे थे, ये नहीं कि फरा फरा अमल सारे किए, एक लफ्ज बोल दिया तुम्हारी जो जगह की जा रही है ये जगह की नियमतें तुम्हें आता हो रही है, ऐसे आदर करने की नियमतें इसका ही वजह से बीमा खबर तुम्हारे सबर, दूसरी जगह पर मैं बीमा खबर तुम खुद यार जन्नत से खराब करते हुए बीमा खबर तुम पने में आपको बता, तुमने खबर किया था ना, तुमने खबर किया था दुनिया में तो लोग की जगह आ गई तुम्हें जन्नत की तकलीफ। तो मालूम हुआ कि सारी कायनात का मकसद और वो ये है कि बंदे को पैदा करना था कि देख पैदा फरमाया जाता है ये देख लेकिन ये अपने जज्बात पर कितना काबू रखता है, अगर काबू रखेगा काबिल कहलाएगा बेहिसाब अजर मिलेगा, और अगर अपने जज्बात का गुलाम बन जाएगा कायनात का गुलाम बन जाएगा अल्लाह बचाए तो जहन्नम में रखेगा। तो सब्र अगर देखो तो सारे कायनात का तकलीफ का बुनियादी मकसद जो है वो है, यही सब्र तो था जो आसमानों और जमीन पे पेश किया गया, यही सब्र था। जो भाई देखो हम तुम्हें ताकत देंगे, गुनाह करने की भी देंगे, नेकी करने की भी देंगे, और ताकत हर्षा भी पैदा करेंगे तुम्हारे अंदर, जज्बात भी पैदा करेंगे नाजायज काम करने के, लेकिन अगर तुमने हमारे हुक्म की तामील में अपने जज्बात पर काबू पा लिया तो जन्नत मिलेगी, और अगर काबू ना पाया तो दोज़ख़ में जाएगा तुम्हारे से। तो मानते हो ये जिम्मेदारी उठाते हो? आसमान में मुझे कहा ना बाबा अल्लाह ताला ये जिम्मेदारी हमें अपने इसी हाथ में है कि ना सवाब ना गुनाह लटना का दोजख, हम ये जिम्मेदारी लेने को तैयार नहीं है कि कल को फिर फिरा गए किसी जज्बात पर काबू ना पा सके फिरा गए तो मुझे बता जाएगी जहनम मिल जाए जहनम के तो जाते हैं, इससे अच्छा मौजूदा हालत बेहतर है मैं जन्नत जानना चाहता हूँ। आसमान में भी पना मांगी जमीन में भी पना मांगी, ये हजरत इंसान खड़े हो गए हमारे हर इंसान कि हाँ मैं ऐसा करूँगा, वो अपना जो है वो सारी जिम्मेदारी उठाने के लिए यह हजरत खड़े हो गए समझे ना, और ताकि जी ठीक है अपना दे दो जिम्मेदारी दे दो जज्बात भी दे दो खाइजात भी दे दो और फिर हमारा ध्यान भी लो तो हम प्यार में कामयाब होंगे जन्नत में जाए। कुरान कहता है कि सारे आसमान जमीन तो आजिद आ गए, उन्होंने इनकार कर दिया, वह हमल है इंसान इंसान ने उतारी की जिम्मेदारी फिर न होगा ना बलू बन जाऊला, बड़ा नादान बड़ा जालिम था जो ये जिम्मेदारी उठा ले गया। खैर तो ये जो जिम्मेदारी है ये काय की जिम्मेदारी, ये सारी सब्र की जिम्मेदारी। सारा खुलासा इस पूरी कायनात की तकलीफ का ये कि सब्र का इम्तिहान लेना अल्लाह तबारक व तआला। अब जो इस इम्तिहान पे पूरा उतरे, पूरा उतरे तो जन्नत, और वहीं पर कहा जा रहा है जहां ने तुम्हें गिरदा की है ये तुम्हारे सब्र की बदौलत। तो भाई कुरान जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस महीने को शहर सब्र करार दिया, ये सब्र का महीना है। क्या माना कि इस महीने में तुम्हें तरबियत दी जा रही है सब्र की, आदि बनाया जा रहा है सब्र का। किस तरह कोई बात करवानी याद कर लो कि दिल चाह रहा था खाना खाने को, सिर्फ दिल ही नहीं चाह रहा था, जरूरत हो रही थी, भूख लग रही, और उस भूख की वजह से जज्बात का तकाजा ये था कि मैं खाना खाऊं। प्यास लग रही थी, हलक में कांटे पड़े हुए थे और पानी मौजूद था, लेकिन अब तकाजा हो रहा था फील हो इस प्यास को बुझा दो, लेकिन तुमने क्या किया सारे तकाजे बाधा नाक दिए, सबको नाक मार दी। क्या क्या नहीं, मैंने परवरदिगार से मना किया है मैं शाम तक कुछ दिखाऊंगी, ये किया कि नहीं किया, 30 दिन तुमने ये काम किया, तो अल्हम्दुलिल्लाह ये सब्र का उदाहरण दिया तुमने, और इस सब्र का उदाहरण करने के नतीजे में तुम्हें अल्लाह तबारक व तआला की तरफ से हिसाब अर्ज मिलने वाला है। इसी बात के बारे में फरमाया रोजा सिर्फ मेरे लिए रखा जाता है, मैं इसका बदला दूंगा। क्या माना कि और इबादतों में कुछ अहतमाल हो सकता है, रात को रियाकारी कर रहा हूँ, मुसादा कर रहा हूँ, रोजे में रियाकारी क्या? अगर कोई शख्स धोखा करना चाहे तो लोगों के सामने आने तो कदम वो बना ये सब रोजा रखा हुआ है, और पीछे से जाकर खाना पीता रहे घर में तो कर सकता है रियाकारी आराम। लेकिन जो शख्स तन्हाई में भी दिखा रहा है, तन्हाई में भी पी रहा है, तो यह सिवाय अल्लाह से निकला लोगों की रजा से कुछ और मखसूस नहीं। तो भगवान जो मेरे लिए है वो तो मैं ही बदला भी दूंगा, यानी और जो है इबादतें और अपने काम उनके ऊपर कुछ बता दिया है कि इस पर फला नेमत मिलेगी, फला नेमत मिलेगी, फला नेमत मिलेगी, लेकिन इस रोजे के बारे में कुछ नहीं, मैं ही दूंगा आपके पास में, जो पकाएगा उस वक्त मैं दूंगा, क्या बदला होगा वही ना। तो ये सब्र की तरबियत दी जा रही है। तो भाई इसी सब्र का एक हिस्सा वो भी है कि फरमाया कि अगर रोजे के हालत में कोई उनसे लड़ाई झगड़ा करना शुरू कर दे, गाली गलौज शुरू कर दे, मारपीट शुरू कर दे, तो क्या करो? तो कहो कि नहीं नहीं मैं झगड़ा करने के लिए तैयार नहीं हूँ, इतनी रोज खाए मेरा तो रोजा है। अरे भाई एक शख्स है उसने तुम्हें आके गाली दे दी या तुम्हारे ऊपर हाथ उठा दिया या तुम्हें चैलेंज दे दिया, ललकार दिया इसी तरह, अब दिल का तकाजा और जज्बा तो यह है कि इसका मुंह नोट काटू, इसने अगर मुझे 2 गालियां दी तो मैं 10 गालियां दू, और इसने अगर मुझे बुरा भला कहा तो मैं इसके सारे आबा और इस्लाम को बुरा भला कहके और अपने इंतकाम दे, दिल तो यह चाह रहा है, दिल का जज्बा तो यह है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ना इस जज्बे पर अमल न करो, करने दो उसको, वो अगर ज्यादा कर रहा है करने दो, ज्यादा कर रहा है तो करने दो, तुम कह दो कि भाई मैं तो रोजे से हूं, तुम भी रोजे से हूं और सब्र का की ट्रेनिंग हो रही है मेरी, लिहाजा मैं इस तुम्हारी ज्यादा का जवाब नहीं दूंगा। ये मामूली बात है, समझे ना, ये और चीजों को आदमी भूख को कंट्रोल कर लिया, प्यास को कंट्रोल कर लिया, ये इतना मुश्किल काम नहीं है। लेकिन गुस्सा आ रहा हो और दिल चाह रहा हो कि दूसरे का खून हो छिड़ू और उस वक्त में आदमी अपने गुस्से को पी जाए, ये है बड़ा जबरदस्त काम सब्र का। ये सब्र का आला दर्जा है, इसकी ट्रेनिंग इस रमजान में दी जाए। फरमाया दुनिया के लिए सल्लल्लाहु अलैहि वसल्लम के पहलवान वो नहीं है जो किसी वक्त किसी को लड़ाई में पछाड़ दे, वो पहलवान नहीं है। पहलवान कौन है? फरमाया पहलवान को है अल्लाह की शब्द को नफ्स हो अंदर गलत, जो गुस्से के वक्त में अपने नफ्स पर काबू पाए, वो है पहलवान। जो दूसरे को पहचान रही है क्या समझे ना, तो ये तो हर एक आदमी कर सकता है जो जरा से ताकत हासिल हो जाए दूसरे को पछाड़ पछुड़ करके लाल गिरा बिना से उसको नीचे ढा दे। लेकिन ये बात कि गुस्सा आ रहा है और पी गया समझे ना, अलकाबरीन अलगैश वलआफीन अन नाम, जो गुस्से को पी जाने वाले, दूसरों से दरगुजर करने वाले, और जिसको दूसरी जगह फरमाया कुरान करीम ने कि इंसाफ बिल्लती किया अक्सर उस करिया, दूसरा तो बुराई कर रहा है और तुम्हारा जज्बा क्या है कि बुराई का बदला बुराई से दू, लेकिन तुम उस जज्बे पर काबू पाकर उसका मुकाबला अच्छाई से करो तो क्या होगा? फैजल लतीफ़ ने कहा बना हुआ था उसका कहना हो वही हमी तुम्हारे जिसके जिससे दुश्मनी थी वो तुम्हारे सरजबर के नतीजे में तुम्हारा डिग्री दोस्त बन जाएगा। लेकिन साहब कुरान कहता है वो मान रखा फैजल लतीफ़ खबर, ये दर्जा जो है ये कमाल हासिल नहीं होता मगर उन्हीं को जो सब्र के हाथ छोड़ते और जो उसी को मिलता है जो बड़े नेक वक्त हो बड़ा किस्मत वाला उसको ये चीज। तो इसके किस्मत वाली चीज की तरबियत दी जा रही है इस रमजान में शहर सब्र, ये सब्र का महीना। तो मेरे भाइयों अर्ज यह है कि रमजान का महीना सब्र की ट्रेनिंग के लिए रखा जा सकता, तो अब बाहर रमजान से रमजान के गुजरने के बाद जब कारोबारी जिंदगी में दाखिल हो गए तो इस तरबियत का कुछ असर आना चाहिए अपने सर से। अगर हम रोजेदार थे रमजान गुजारा था वो सब्र का महीना गुजारा था, तो अब ये बात तय में रहनी चाहिए कि हम सब्र में तरबियत का डिप्लोमा लेकर आ रहे हैं रमजान के अंदर, सर्टिफिकेट लेकर आ रहे अल्लाह ताला की तरफ इस ट्रेनिंग का। लिहाजा अब जब वास्ता पेश आए अल्लाह के बंदों से और वहां का आदमी पैदा हो गुस्से का इजहार करने के, मारपीट करने के, लड़ाई झगड़ा करने के, तो वहां अपने जज्बात को दबा जाओ। अगर दिल चाहे लड़ने झगड़ने का, बुरा भला कहने का, किसी के साथ व्यापी करने का दिल चाहे, तो याद कर लो कि भाई हम तो रमजान के महीने में अल्लाह ताला की बारगाह से ट्रेनिंग करके आ रहे हैं सबकी। लिहाजा इसका तकाजा यह है कि चाहे कितना ही हमारा दिल चाह रहा हो दूसरे पर गुस्से का इजहार करने का, गुस्से को हम पी जाए। हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह तबारक व तआला को जितने भी इंसान घूंट पीता है, घूंट पीता है जितने भी उन सारे घूंटों में कोई घूंट अल्लाह को इतना पसंद नहीं है जितना गुस्से का घूंट पीना। जब कोई बंदा अल्लाह के खाते गुस्से का घूंट पीता है तो उससे ज्यादा अल्लाह को कोई और महबूब नहीं। یاد کر پاتا ہے. تو اس لیے یہاں سے نکل کر جب جائیں تو سمجھیں کہ بھائی ہم اب ایسے نہیں ہے کہ بس چونچی میں آیا کر گزرے, غصے کے اندر جو ہاتھ جو طبیعت سے آ گئی وہ کام کر لیا, ہاتھ اٹھا دیا کسی پر, کسی کے خلاف زبان کو کھوج دی, کسی کو برا بھلا کہہ دیا. ارے بھائی یہ جو زبان ہے یہ اللہ تبارک و تعالیٰ کی دی ہوئی ایک امانت ہے تمہارے پاس, یہ نہیں کہ کیسی کی طرح چلتی رہے صبح سے لے کے شام تک اور کوئی پرواہ نہ ہو کہ کیا لفظ زبان سے نکل رہا ہے. لیکن لفظ تمہارا ریکارڈ ہو رہا ہے اللہ تبارک و تعالیٰ کی بات کا رقیب آتی, لہذا جب زبان سے کوئی لفظ نکالو تو پہلے توڑ لو اس کو, میزان انصاف میں توڑ لو کہ آیا یہ جو یہ بات صحیح کہہ رہا ہوں یا نہیں, مبالغہ تو نہیں ہے اس میں, چھوٹ تو نہیں ہے اس میں, خلاف واقعہ تو نہیں ہے, کسی کی دلاداری تو نہیں ہو رہی, کسی کو برائی تو نہیں ہو رہی, کسی کے ساتھ جاتی تو نہیں ہو رہی, یہ سوچ سمجھ کر میرے ماں زبان سے نکالو. یہ سب صبر کا نتیجہ ہونا چاہیے کہ آپ قابو میں ہو, کان قابو میں ہو, زبان قابو میں ہو, کہ جذبات چاہے کچھ بھی کہہ رہے ہو لیکن ان سے کوئی ایسی چیز ثابت نہ ہو جو اللہ تعالیٰ کو ناراض کرنے والی ہو, جو صبر کے خلاف. تو بھائی رمضان کو الحمدللہ گزار دیا, اللہ تعالیٰ کا فضل و کرم ہے, اس کی نعمت ہے, جتنا چاہے شکر ادا کریں, جتنا بھی کریں گے کم ہوگا, اللہ کی نعمت کم. لیکن جب یہاں سے جائیں تو اب ہمیں اس صبر کا جس کی تربیت دی گئی تھی ایک پیکر بننا چاہیے, اس صبر کا پیکر بننا چاہیے. یار میرے دن آپ صبر وصابر قرآن کہتا ہے, صبر کرو اور ایک دوسرے کو صبر کی تلقین بھی کرو, ایک دوسرے کے ساتھ مقابلہ بھی کرو صبر کے اندر, اس سے میں آگے بڑھ جاؤں صبر کے اندر. یہ صبر بڑی دولت ہے. تو اس کے لیے میرے بھائیوں گزارش یہ ہے کہ یہ سمجھ کر جائیں رمضان کے بعد کہ ہمیں صبر کی تربیت دی ہے, اپنے جذبات کو قابو میں رکھنا ہے, جب بے قابو ہونے لگے تو فوراً تربو ہو جائے اور استغفار کرو, توبہ کرو اور دوبارہ پھر اعلان کرو کہ نہیں اب ہم اس حد سے آگے نہیں بڑھ رہے. وہی ماں شہر میں قبر شیطان رکھ بس کہیں اللہ کی طرح شیطان بنی, قرآن کریم نے بنایا کہ اگر شیطان تم نے چوکا لگائے اور شیطان تم سے تمہیں کہے غصہ آ گیا تو کسی وقت اپنے حد سے نکل گئے اور نکلنے کا پرانی پیدا ہو گیا تو اللہ سے پڑا ہو گیا, اللہ میں آپ سے پڑا مانگتا ہوں شیطان سے غلط آتے میرے جاتا, اور اگر خدا نہ کرے کسی وقت پہ چل بھی گئے تو بھی توبہ کرو, استغفار کرو, لوٹا مشق کرو. یہ میں اس لیے عرض کر رہا ہوں کہ سچی بات یہ ہے جیسا میں نے ابھی عرض کیا کہ دین کا سارا خلاصہ ہی صبر ہے, انسان پیدا ہی کیا گیا صبر کی, کائنات پیدا کی گئی صبر کی, تو اس واسطے مقصود ہے حیات کی یہی ہے. اور دوسری بات یہ کہ ہم لوگ جو ہیں ہمارے معاشرے میں جو ہے جذبات کو قابو میں رکھنا یہ بڑا ہی مشکل ہو گیا ہے. مشکل سے مطلب یہ کہ بہت کم لوگ ہیں جو اس کے اوپر عمل کر, ہر ایک اپنے جذبات کے ہاتھوں میں کھیل رہا ہے, یہاں تک کہ وہ لوگ جو نماز روزہ حج زکات عبادات تسبیح اور آج بتائے اس سے پابند ہیں, جب معاشرت کے بعد میں پہنچتے ہیں, جب لوگوں کے ساتھ معاملات پیش آتے ہیں تو اس میں جذبات قابو میں نہیں رہتے, اس میں غصہ حد سے بڑا ہوا ہے, دوسروں کے ساتھ زیادتی ہو رہی ہے, حقوق طلب ہو رہے ہیں دوسروں, ایسا تو 13 رمضان کے مہینے سے یہ سبق لے کر جائیں کہ بھائی جس طرح اللہ کے حقوق ہیں جس طرح بندوں کے حقوق اور بندوں کے حقوق کی ادائیگی کے لیے بھی ہم اپنی زبان کو قابو میں رکھیں گے, کوئی کلمہ زبان سے ایسا نہیں نکالیں گے جو حد سے نکلا ہوا. اللہ حدیث و ربی کریم صلی اللہ علیہ وسلم فرمایا کہ بعض اوقات ایک انسان غفلت کی حالت میں کوئی کلمہ زبان سے نکل جاتا ہے, چھوٹا سا ایک کلمہ, ایک کلمہ, تو وہ ایک کلمہ ایسا ہوتا ہے کہ اس کو جہنم کے بالکل نچلے طبقے میں لے جا کر ڈال دیتا ہے. ایک کلمہ جو زبان سے نکلا, کیونکہ دیکھنے میں تو ایک کلمہ ہے لیکن اس نے سینے ٹھنڈی کر دی کسی کے لوگوں میں, اس نے دل توڑ دیے لوگوں کے. دیکھنے میں ایک کلمہ تھا لیکن اس کو فساد بہت برپا کیا. تو بعض لوگ کہتے ہیں میں نے کہا کیا تھا, ایک ایک جملہ بولا تھا کہ ایک کلمہ کہا تھا. وہ کسی نے رسیوا سنایا تھا کہ ایک جو ہے گھر میں ایک بہو جو ہے وہ بیچاری رو رہی تھی بہت, تو کسی نے ساتھ سے جا کے پوچھا کہ بھائی کیوں رو رہی ہے اور کیوں اتنی پریشان ہو رہی ہے, ادھر سے ادھر پھر رہی ہے, سب یہ تڑپ سی رہی ہے, کیا وجہ کیوں رو رہی ہے؟ تو ساتھ نے کہا کہ ارے بھائی کیا بتاؤں, ایک کلمہ میرے منہ سے نکل گیا تھا, ایک لفظ میرے منہ سے نکل گیا تھا, بس وہ لفظ کیا نکلنا تھا کہ ناچی ناچی پھر رہی ہے. اور کلمہ میں کیا نکل گیا تھا, جب میں نے اس سے کہا تھا کہ تیرا باپ بلا تیری ماں باندھی اور تو گشتی, اتنی طرح کی بات میرے منہ سے نکلی تھی اور یہ جناب قیامت آ گئی اور یہ وہ تو وہ اسی طرح کی بات تھی کہ باپ تیرا غلام اور ماں تیری باندھی اور تو کرتی, تو اتنی سی بات وہ کہہ رہی ہے لیکن اس بیچاری کی عمر تو قیامت ٹوٹ گئی. تو بعض اوقات ایک کلمہ ذرا سا ہوتا ہے, دیکھنے میں ایک کلمہ ہے چھوٹا سا کہنے کو, لیکن وہ قیامت کھا دیتا ہے, وہ فساد برپا کر دیتا ہے, وہ دلوں کو توڑ دیتا ہے, دلوں کو چھلنی کر دیتا ہے. اس واسطے جو لفظ بولو تول کر بولو. سوچ سمجھ کر کہا کیا کہ تو بھائی یہ عزم لے کر جائیں ہم رمضان کہ انشاءاللہ اپنے جذبات کو قابو کریں. دوسری صفت جو بیان فرمائی تھی نبی کریم صلی اللہ علیہ وسلم مہینے کی وہ تھی شہر المواقات, یہ غم خاری کا مہینہ. دوسرے اپنے بھائیوں بہنوں کی غم خاری, غم خاری کی طرح جس میں تربیت دی گئی ہے, افطار کراؤ دوسروں کو بڑا ثواب ملے گا. ایک کھجور سے افطار کرا دیا کسی کو, ایک پانی کا گھونٹ کسی کو دے کر افطار کرا دیا, اس کا اتنا جو ثواب. اور اگر پیٹ بھر کر کسی کو کھانا کھلا دیا افطار کے وقت میں تو فرمایا کہ اس کے اتنا جو ثواب, اتنی فضیلت, یہ سب بتائی جا رہی ہے. وہ آتا اور صدقات کی ترغیب دی جا رہی ہے, خوب صدقہ دو اس زمانے میں, دوسرے لوگوں کے حاجات پوری کرو. نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں حدیث سناتا ہے کہ رمضان کا مہینہ ہوتا تھا تو آپ کا حج ہوتا تھا, تو آپ تیز چلتی ہوئی ہواؤں سے زیادہ سخی ہو جاتے تھے اور سخاوت کو گزارا فرماتے تھے, خوب लुटाते थे उस जमाने के, तो ये हुआ था। और फरमाया जरा एक रुपया दिया किसी को सदके में तो 70 रुपए के बराबर सवाब मिला। तो इतना ज्यादा अल्लाह ने फजीलत रखी है हुआ था। ये भी तरबियत दिया है और तरबियत कर दिया जो होना चाहिए कि जब रमजान से आदमी बाहर निकले तो उसके दिल में मखलूक खुदा की मोहब्बत हो, मखलूक खुदा की खैर खाई हो, मखलूक खुदा की खिदमत का जज्बा हो। ये इस तरबियत का एक नतीजा ये होना चाहिए। खल्क खुदा की जो पर सब पता रहता है। हमारे हजरत वाला हजरत हारिफ कदर सल्लल्लाहु तआला से फरमाया करते थे, अल्लाह ताला उसके दर्जात पर फरमाया करते थे कि हजरत की बातें अजीब हो करती। अब फरमाने के अरे तुम दावा करते हो कि अल्लाह ताला से मोहब्बत करते हो, अल्लाह ताला से मोहब्बत का कुछ है दिल में ख्याल करें। अगर तुम अल्लाह तबारक व तआला से कहो तो या अल्लाह मुझे आपसे मोहब्बत है, तो बारी तारा ये फरमाते हैं कि अरे क्या मुझसे क्या मोहब्बत करोगे, मुझसे क्या मोहब्बत करोगे, यानी तुम्हारे तुम्हारी इस्तेदात से बाहर है अल्लाह ताला से की मोहब्बत का हक अदा करता है, तुम क्या मोहब्बत करोगे। लेकिन अगर मेरी मोहब्बत करना चाहते हो तो मेरे फर्जों से मोहब्बत करो, मेरे फर्जों के साथ शफकत का मामला करो, तो ये पता चलेगा कि तुम वाकई मुझसे मोहब्बत करते हो। जैसा भी है कि मैं अल्लाह आपसे मोहब्बत करता हूँ और अल्लाह के बंदों के ऊपर तुम्हें सिस्टम तोड़े हुए, उनके साथ जुल्म किए हुए, क्या मेरी मोहब्बत हुई है, मेरे बंद मुझसे मोहब्बत करते हो तो मेरे फर्जों से मोहब्बत करो, उसका उदाहरण इसी तरह हो। इसी वास्ते आपने देखा होगा जितने औलिया अल्लाह होते हैं, नेक बंदे अल्लाह के जितने बुजुर्ग आदमी गुजरे हैं, सबका यह हाल था कि शफ़क़त, सरापा शफ़क़त, सरापा मोहब्बत सारे बंदों के, और दिन रात उनके खिदमत खल्क में, तरीक़त को जो खिदमत खल्क में, ये सच्ची और सच्चा न हो दर्द नहीं, तरीक़त को जो खिदमत खल्क में फरमाते हैं। जो तरीक़त ऐसी का नाम मखलूक की खिदमत करो, हमारे हजरत वाला हजरत हकीमुल उम्मत सल्लल्लाहु अलैहि वसल्लम मरद वफात में हैं, बिस्तर पर पड़े हुए हैं, आंखों में मेरी आंखें बंद किए हुए लेते हैं, तकलीफ में हैं, आपके वालिदों ने मिलने से मना कर रखा है, बात करने से मना कर रखा है, लेटे लेटे आंखें बंद हैं, अचानक आंख खोली, जो करीब में साहब थे उनसे कहा कोई मौजूद सभी साहब को बड़ा गरीब आदमी आ गए, किसी को भाई तुम अहकामुल कुरान आप लिख रहे हो तो उसमें खुला आयत तफसीर में ये बात भी लिख देना। अब जुमान से पहले साहब हजरत के भांजे थे, वो बड़े सख्त आदमी थे और हजरत के बड़े लाडले भी थे, और हजरत ने उनको मतलब में बनाया हुआ था। उन्होंने कहा हजरत जी आप क्या खत्म करते हैं, सारे ने वो उसने मालिक ने मना कर रखा है, डॉक्टर ने मना कर रखा है कि आप बातें ना करें, कोई बुलाए नहीं, आप सब छोटे के बाद कभी आपको लेकर मनुष्य को बुला दो, तुम कहते मरीजों को रामद को बुला दो और उससे बात करके उनको आप बात रह देते हो, क्या ये आपको ना कीजिए हमारे ऊपर रहम करो, इस तरह करके उन्होंने हजरत ने जवाब में फरमाया कि मियाँ बात तो ठीक करते हो लेकिन मैं क्या करूँ कि मैं समझता हूँ कि वो लम्हात है जिंदगी किस काम के जो किसी ना किसी अल्लाह के बदले की खिदमत में करता, जिंदगी के लम्हात किस काम के हैं जो किसी ना किसी अल्लाह के बदले की खिदमत में सरफना हो रहे हो। जिंदगी का तो वही लफा कारामत है जो किसी खिदमत में जा रहा है, तो खिदमत के खल्क लोगों के साथ चमक खैर खास मोहब्बत हम درد ہے. صرف اتنا ہی نہیں کہ تمہاری سانس سے تکلیف نہ پہنچے کسی کو, بلکہ یہ کہ تمہاری سانس سے فائدہ پہنچے کسی کو. امام غزالی رحمۃ اللہ علیہ نے بڑی خوبصورت انداز میں بات کی آیا اور لوگ کہ دیکھو اگر تم غور کرو کہ اس کائنات میں جو جانور پائے جاتے ہیں وہ تین قسم کے ہیں. ایک تو وہ ہے جو پوجی ہے, ان کا کام ہی ایزا پہنچانا ہے, سانپ ہے بچھو ہے اس کو تو عادت ہے انتقام کی, وہ اگر قریب آئے گا تو مارے گا ڈسے گا ہلاک کرے گا. ایک تو پوجی جانور, ایک وہ ہوتے ہیں کہ جو بیچارے نہ پوجی اور نہ کوئی فائدہ ہوتا ہے, سمجھے گا کوئی تکلیف نہیں پہنچاتے انسان کو اور کوئی فائدہ بھی نہیں پہنچا, بہت اچھا کر رہے ہیں چیوٹیاں پھر رہی ہیں یا پکوڑے پھر رہے ہیں یا چڑیا اڑ رہی ہے, تو نہ اس کا کوئی نقصان ہے, یہ کبھی نقصان پہنچاتے ہیں نہ کبھی فائدہ پہنچاتے ہیں. تیسرے وہ ہے کہ جو نسل بھی ہے کہ نقصان نہیں پہنچاتے بلکہ فائدہ پہنچاتے ہیں, گائے ہے بھینس ہے بکری ہے, یہ ایسے جانور ہیں کہ جو صرف یہ نہیں کہ تمہیں نقصان نہیں پہنچاتے بلکہ فائدہ پہنچاتے ہیں, دودھ دیتے ہیں تمہیں, گوڑ مل کر کھاتے ہو, ان کو سواری کرتے ہو, ان سے کام لیتے ہو. حضرت میں مظاہرے کرے پر ویسے جانوروں کی یہ تین قسم ہے, تو اے انسان تو کون سا جانور بننا چاہتا ہے؟ سانپ بچھو بننا چاہتا ہے کہ دوسرے کو تکلیف پہنچائے, یا گائے بھینس بکری بننا چاہتا ہے یہ صرف تکلیف نہ پہنچائے بلکہ فائدہ پہنچائے؟ تو ایمان کا تقاضا یہ ہے کہ سانپ بچھو نہ بنے, موتی نہ بنے, بلکہ ایسا جانور بنے جو دوسرے کو فائدہ پہنچائے. تو غصے پر قابو پا کر کم از کم اس بات سے بچو کہ دوسرے کو تکلیف پہنچاؤ اور دوسرے کو قسمت اور سبقت اور محبت سے دوسرے کو فائدہ پہنچاؤ. تو کم از کم گائے بھینس بکری کے سب میں تو آ جاؤ, اگر سانپ بچھو کے لیے یہ سانپ بچھو بننے چاہتے ہو جاتے یہ قسمان لاؤں. تو شاہ سب یہ مانا یہ ہے کہ دوسرے کو ایزا سے بچاؤ اپنی مت پر, اور سرل کو آسان مانا یہ ہے کہ دوسرے کو فائدہ پہنچاؤ نفع پہنچاؤ. اور اس بات کی عادت ڈالو رمضان میں, رمضان میں عادت پڑے گی تو آگے رمضان سے باہر نکلنے کے بعد جو دنیا کی جس وقت میں داخل ہو گئے تو وہاں پر بھی اس ٹریننگ کا تم کو کوئی نمونہ آنا چاہیے تمہاری زندگی کے اندر. چاہ لو سب تو چاہ لو وہ آتا معلوم ہوا کہ جب اس ٹریننگ کے کورس سے نکلا بندہ تو یہ اپنے پروردگار سے رجوع کرنے والا بھی ہے جیسا کہ اس نے لفظ کیا تھا, اور یہ اپنی قدردان پر قابو پانے والا بھی ہے, اور یہ دوسروں کو نفع پہنچانے والا بھی ہے. اللہ تعالیٰ اپنے فضل و کرم کے فرامت سے ہمیں رمضان کی اس تربیت سے یہ فائدہ عطا فرمائے. اللہم یا سیدنا مولانا محمد علیہ وسلم صلی اللہ علیہ وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم انا نستعينك على طاعتك, اللهم انا نستعينك على طاعتك, اللهم انا نستعينك على طاعتك, اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك, اللهم انا نسألك تمام العافية ونسألك دوام العافية ونسألك الشكر على العافية. اللهم اجعلنا من عتقاء رمضان, اللهم اجعلنا من عتقاء رمضان, اللهم اجعلنا من عتقاء رمضان, اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية والهدي, انك على كل شيء قدير, انك على كل شيء قدير. اللهم اجعلنا لك صبرانين لك شكرانين, اللهم يا ارحم الراحمين اجعلنا لك ربانين ولك شكرانين. ولك رحاتي لك بالدواعين إليك مقبتين أواني الإسلام وليسين يا أرحم الراحمين يا غياث المستغيثين يا أمان المستجيبين يا مجيب دعوة المستغيثين رحمن الدنيا ورحمها ارحمنا برحمة تغنينا بنا بها عن رحمة مرتبا يا أرحم الراحمين أبدو فضل وكرم سے أبدو رحمة سے اس رمضان کے اندر جو کچھ بھی اللہ اپنے توفیق عطا فرمائی جس عبادت کی بھی توفیق عطا فرمائی اپنے فضل و کرم سے اپنے بارگاہ میں اس کو شرف قبول بھی عطا فرما لیجیے یا اللہ ہماری حیثیت پر نظر نہ فرمائیے اے اللہ اپنے رحمت پر نظر فرما کر اپنے فضل و کرم سے اس عبادت کی عبادتوں کو قبول فرما لیجیے یا اللہ ہمیں معلوم ہے کہ ہماری طرف سے جو کچھ ہمارے اعمال کی نسبت ہے ہماری کوششوں کی نسبت ہے ہماری انصاف کی نسبت یا اللہ سب چھوٹی پونجی ہے یا اللہ سب چھوٹی پونجی ہے لیکن اللہ جب آپ نے سبھی طرح فرمائی ہے سب نے فضل و کرم سے اپنی رحمت سے اسی چھوٹی پونجی کو قبول کروا لیجیے جن آپ کا بزا ہاتھ پہنچا بہو کی نظر گئی تو جن آپ کا بزا ہاتھ پہنچا بہو کی نظر گئی بہو کی نظر گئی نہ بدل کر ہارے گا یا آرام اور راہ گئی اپنے فضل و کرم سے اپنے بارگاہ میں اس کو سبو قبول کروا لیجیے اب ہمارے دوستوں کو بھی اللہ ہماری ترازی کو بھی ہماری تلاوت کو بھی اے اللہ اپنے جو کچھ آپ کے نام کرنے کی توفیق ہوئی یا اللہ اس کو بھی اپنے فضل و کرم سے قبول کروا لیجیے اے اللہ اس میں ہم نے اپنی پیروں سے اپنے روشاخیوں سے یا اللہ اپنی پیروں سے جو کوتاہیاں پیدا کی اے اللہ اپنے فضل و کرم اپنے رحمت سے ان کو بھی معاف فرما لیجیے ان سے سرگزر فرما لیجیے اے اللہ آپ کے رمضان کے مقدس مہینے میں جو اخبار برکات اور رحمت ہے اے اللہ اپنے مقدر فرمائی ہے جو اخبار برکات اس میں رکھے ہیں یا اللہ ان سب کے محتاج ہیں یا اللہ اپنے رحمت سے سب اخبار کا فرما دیجیے یا اللہ کسی رحمت سے معلوم نہ فرمائیے کسی برکت سے معلوم نہ فرمائیے یا اللہ اپنے رحمت سے ادا فرما دیجیے اللہ کہاں کے نہ بنوا بولا تو آپ کے نہ بنوا نہ یا اللہ اپنے اپنے اپنی رحمت پر نظر فرمائیے اے اللہ اپنے رحمت کے آپ کی رحمت کا واسطہ آپ کے خدر سے کاملہ کا واسطہ یا اللہ آپ کے فضل و کرم سے اپنی رحمت سے اے اللہ سارے اخباروں پر رکھا سارے ساری رحمتیں جو آپ نے اس مہینے کے اندر رکھنی ہے یا اللہ سب کا آپ کو سب کا عطا فرما دیجیے ساری عطا فرما دیجیے یا اللہ ہمیں بھی ہمارے گھر والوں کو بھی ہمارے متعلقین احباب کو بھی ہمارے چلنے والوں کو بھی اے اللہ ہمارے ایسا حال کو بھی یا اللہ سب کو نواز دیجیے اپنے فضل و کرم سے نواز دیجیے یا اللہ اسی رحمت سے اتنی برکت سے بات نہ فرمائیے یا اللہ آپ کے روزے کے رشتے اندر جو کچھ یا اللہ اجر و ثواب رکھا ہے جو تراویح میں جو ثواب رکھا ہے یا اللہ جو آپ کا نام لینے میں ذکر کرنے میں جو اجر و ثواب رکھا ہے یا اللہ آپ نے ہمیں سب عطا فرما دیجیے یا اللہ ہماری نالائق کے اوپر نظر نہ فرمائیے سب کی رحمت پر نظر فرما کر سب عطا فرما دیجیے یا اللہ اپنے رحمت سے ہمارے سارے گناہوں کو معاف فرما دیجیے وقت میں جانے عطا فرما دیجیے یا ارحم الراحمین یا غیاث المستغیثین اے اللہ ہم سب کو سقائے رمضان میں شامل فرما لیجیے یا اللہ سقائے رمضان میں اپنے فضل و کرم میں شامل فرما لیجیے جن کو آپ کے حرم سے آزادی کا فرمانا اپنے فضل و کرم سے عطا فرما دیں یا اللہ اس میں ہم کو بھی شامل فرما لیجیے یا اللہ یا رحمان یا رحیم یا کریم اپنے فضل و کرم سے ہم نے جو کچھ دعائیں مانگی ہیں اس رمضان کے مہینے میں اپنے فضل و کرم سے سب قبول فرما لیجیے اللہ اکبر اعتدال نام دعا ہے شقیہ اللہ اکبر اعتدال نام دعا ہے شقیہ اللہ اکبر اعتدال نام دعا ہے شقیہ وقل لنا رؤوفا رحیما یا خیر المسئولین ویا خیر المعطین یا خیر المسئولین ویا خیر المعطین رب تقبل توبتنا واغفر عورتنا واجب دعوتنا وثبت حجتنا وسدد السنتنا واحلل سقيما لحضورنا واحلل سقيما لحضورنا يا ارحم الراحمين يا ارحم الراحمين بس ہماری مغفرت کا فیصلہ فرما دیجیے یا اللہ مکمل مغفرت کا فیصلہ فرما دیجیے یا اللہ مکمل مغفرت کا فیصلہ فرما دیجیے یا اللہ ہماری اصلاح کا بھی فیصلہ فرما دیجیے یا اللہ آئندہ زندگی میں اپنی رضا کو بتا دوں یا اللہ آپ اپنی رضا کو بتا دوں ہمیں چلنے کی توفیق بھی عطا فرما دیجیے اس توفیق کا فیصلہ بھی فرما دیجیے اپنے فضل و کرم سے فرما دیجیے یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما دیجیے یا اللہ آپ نے رمضان کے مہینے کے اندر جو کی باتوں کی تربیت یا اللہ اس پہ مخصوص تھی یا اللہ خود ساری تربیت کا ہم پر نتیجہ ظاہر فرما دیجیے یا اللہ ہمیں اپنے فضل و کرم کے تقوی بھی ادا فرمائیے یا یار اللہ صبر بھی عطا فرمائیے، یا اللہ اپنے رحمت سے ہمیں وہ عطا بھی عطا فرمائیے، یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما دیجیے، تزکیہ فرما دیجیے، صاف صاف فرما دیجیے، پورے اخلاق کے ہمارے ہمیں نجات عطا فرما دیجیے. اللہم انا نسألك من خير ما سألك من عبدك ونبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك من عبدك ونبيك محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين. امين برحمتك يا ارحم الراحمين.